تہران کی مرکزی نماز جمعہ کے خطبے، تمام میدانوں میں ایرانی قوم کی سربلندی پر زور۔ پاکستان میں سابق صدر پرویز مشرف کی گرفتاری اور پولیس ہیڈ کوارٹر میں منتقلی۔ بحرین میں آل خلیفہ حکومت کے خلاف عوام کے مظاہرے، سعودی اور بحرینی فوجیوں کی فائرنگ، متعدد زخمی۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی خبرنامے کے ساتھ آپ کی خدمت میں حاضر ہوں۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahajtv.ir، ہمارا ای میل ایڈریس ہے khabrein@sahajtv.ir، اور انٹرنیٹ پر براہ راست نشریات آپ ان پتوں پر ملاحظہ فرما سکتے ہیں۔ urdu.sahajtv.ir/ios، urdu.sahajtv.ir/android، اور urdu.sahajtv.ir/live۔ لیجیے اب آپ خبریں تفصیل کے ساتھ ملاحظہ فرمائیے۔ تہران کے خطیب جمعہ نے آئندہ جون میں ہونے والے صدارتی انتخابات کو ایرانی عوام کی شاندار سیاسی بصیرت کے مزید آشکارا ہونے کا بہترین موقع قرار دیا ہے۔ تہران کے خطیب جمعہ آیت اللہ سید احمد خاتمی نے کہا کہ ایران کے عوام آنے والے صدارتی انتخابات میں ایک بار پھر دنیا کی نگاہوں کے سامنے ماضی کی طرح شاندار تاریخ رقم کریں گے۔ آیت اللہ سید احمد خاتمی نے نماز کے خطبوں میں اسلامی جمہوری ایران میں یوم مسلح افواج کا ذکر کرتے ہوئے کہا کہ دنیا کے بہت سے ملکوں کے برخلاف ایران میں مسلح افواج عوام کے محبوب افواج ہیں، جن کو عوام کی بھرپور حمایت حاصل ہے اور وہ پوری طرح مقتدر ہیں۔ آیت اللہ سید احمد خاتمی نے ایران پر مسلط کی گئی 8 سالہ جنگ کے دوران ایران کی فوج کی فداکاریوں اور اسلامی انقلاب کی کامیابی کے بعد اسلامی جمہوری نظام کی حفاظت میں فوج کے کردار کا حوالہ دیتے ہوئے کہا کہ قائد انقلاب اسلامی کی رہنمائیوں کے زیر سایہ ایران کی مسلح افواج آج بہترین پوزیشن میں ہیں۔ انہوں نے کہا کہ دفاعی میدانوں میں ایران کے مسلح افواج کی پیش رفت نے دنیا کو مبہوت کر کے رکھ دیا ہے۔ تہران کے خطیب جمعہ نے کہا کہ مسلح افواج اسلامی جمہوری ایران کے دفاع کے لیے پوری طرح آمادہ ہیں۔ ان کا کہنا تھا کہ دشمن جانتے ہیں کہ اگر انہوں نے ایران پر کسی بھی طرح کی جارحیت کی کوشش کی تو انہیں ایران کی مسلح افواج کے دندان شکن جواب کا سامنا کرنا پڑے گا اور اس کے بڑے ہی بھیانک نتائج سامنے آئیں گے۔ تہران کے خطیب جمعہ نے امریکی شہروں بوسٹن اور ٹیکساس میں ہونے والے دھماکوں اور ان میں ہلاکتوں کے بارے میں کہا کہ اسلامی جمہوری ایران کا موقف یہ ہے کہ وہ انسانوں کے قتل عام کا خواہ وہ امریکہ کے ہوں، عراق کے ہوں، افغانستان کے ہوں، پاکستان کے ہوں یا پھر شام کے، مخالف ہے اور اس کی مذمت کرتا ہے اور اس طرح کے واقعات کو غیر انسانی جرم قرار دیتا ہے۔ تہران کے خطیب جمعہ نے ساتھ ہی امریکہ کے دوہرے معیاروں پر سخت تنقید کی۔ انہوں نے کہا کہ ہم امید کرتے ہیں کہ امریکی شہروں میں کچھ بے گناہ شہریوں کی ہلاکتوں کا مشاہدہ کر کے امریکی حکام کے ضمیر بیدار ہوں گے اور اب وہ شام میں ان دہشت گردوں کی حمایت سے دستبردار ہو جائیں گے جو ہر روز شام کے بے گناہ شہریوں کا بے دردی کے ساتھ قتل عام کر رہے ہیں۔ پاکستان کے سابق صدر اور سابق فوجی سربراہ پرویز مشرف کو پولیس ہیڈ کوارٹر منتقل کر دیا گیا ہے۔ تازہ ترین خبروں میں کہا گیا ہے کہ پرویز مشرف کو چک شہزاد میں واقع ان کے فارم ہاؤس سے پولیس ہیڈ کوارٹر منتقل کر دیا گیا ہے۔ رپورٹوں میں بتایا گیا ہے کہ ایسا قانون کی ضرورت کو پورا کرنے کی غرض سے کیا گیا ہے، کیونکہ راہداری ریمانڈ پر ملزم کو صرف پولیس اسٹیشن میں ہی رکھا جا سکتا ہے۔ اس سے قبل حکومت نے پرویز مشرف کے فارم ہاؤس کو سب جیل قرار دیا تھا، جس پر پاکستان کے ارکان سینٹ نے پرویز مشرف کو جیل نہ بھیجوانے کے معاملے پر کڑی نکتہ چینی کی تھی۔ سینیٹر ظفر علی شاہ نے بھی حکومت کے فیصلے پر نکتہ چینی کرتے ہوئے اس خدشے کا اظہار کیا تھا کہ مشرف کے فارم ہاؤس والے علاقے میں ہیلی پیڈ بھی ہے، لہذا خفیہ طاقتیں انہیں وہاں سے کہیں اور منتقل کر سکتی ہیں۔ تازہ خبروں میں کہا گیا ہے کہ پاکستان کی سینٹ نے آئین کی دفعہ 6 کے تحت پرویز مشرف کے خلاف مقدمہ چلائے جانے کی قرارداد متفقہ طور پر منظور کر لی ہے۔ پاکستان کے سابق صدر پرویز مشرف کو عدالتی حکم کی تعمیل کرتے ہوئے جمعے کی صبح گرفتار کر کے جوڈیشل مجسٹریٹ کی عدالت میں پیش کیا گیا تھا۔ جوڈیشل مجسٹریٹ محمد عباس نے مختصر سماعت کے بعد سابق صدر پرویز مشرف کو 2 روزہ راہداری ریمانڈ میں دیتے ہوئے انہیں انسداد دہشت گردی کی عدالت میں پیش کرنے کا حکم دیا۔ ادھر اطلاعات ہیں کہ حکومت پاکستان نے اسلام آباد میں انسداد دہشت گردی کی عدالت قائم کرنے کا حکم جاری کر دیا ہے۔ وزارت قانون کی جانب سے جاری کردہ اعلامیے میں سیشن جج कौसर अब्बास जैदी को इंसदाद दहशत गर्दी अदालत के जज का इजाफी चार्ज दिया गया है। कहा यह जा रहा है कि जनरल रिटायर्ड परवेज मुशरफ पर मुकदमा इसी अदालत में चलाया जाएगा। बहरीन में फार्मूला वन रेस के मुखालिफीन के पुरअमन मुजाहरे को हुकूमत के सिक्योरिटी अहलकारों ने बेदर्दी के साथ कुचल दिया है, जिसकी वजह से मुजाहरे में तशद्दुद फूट पड़ा। मनामा से मौसूला खबरों में कहा गया है कि बहरीनी और सऊदी फौजों ने पुरअमन मुजाहरीन को मुंतशिर करने के लिए फायरिंग की और आंसू गैस का इस्तेमाल किया, जिसके नतीजे में मुतअद्दिद मुजाहरीन बुरी तरह जख्मी हो गए। ज़राए का कहना है कि बहरीनी और सऊदी फौजियों ने दसियों मुजाहरीन को गिरफ्तार करके नामालूम मकाम पर मुंतकिल कर दिया है। रशा टुडे टेलीविज़न के मुताबिक बहरीनी इनकलाबियों ने ऐलान किया है कि मुल्क में घुटन और जुल्म के माहौल के बावजूद बहरीनी शहरियों के पुरअमन मुजाहरों का दायरा वसी होता जा रहा है। मुजाहरीन ने बहरीन के मुख्तलिफ इलाकों में फार्मूला वन रेस के खिलाफ बड़े बड़े पोस्टर और बैनर भी लगा रखे हैं। अक्वामे मुत्तहिदा की सलामती कौंसिल ने जुमरात के रोज़ होने वाले खसूसी इजलास में बहरान शाम के बारे में मुख्तलिफ रिपोर्टों का जायजा लिया।
And in the last 24 hours,
हमारे नुमाइंदे के मुताबिक अक्वामे मुत्तहिदा की सलामती कौंसिल ने जुमेरात के रोज होने वाले इजलास में दो घंटे तक शाम की सूरत हाल पर बहस की, जिसके दौरान इंसान दोस्ताना इमदाद फराहम करने वाले आलमी इदारे के कोआर्डिनेटर वालरी आमूस, बच्चों के उमूर से मुतालिक अक्वामे मुत्तहिदा की डिप्टी सेक्रेटरी लैला ज़रूगी, सेक्रेटरी जनरल के खुसूसी नुमाइंदा बराए इंसदाद तशद्दुद निस्वा ज़ैनब बेंगोरा और पना गुजीनों के उमूर में अक्वामे मुत्तहिदा के हाई कमिश्नर एंटोनिया गुतेरेस ने वीडियो कॉन्फ्रेंस के जरिए अपनी अपनी रिपोर्टें पेश की। इन तमाम रिपोर्टों में मुश्तरका नुक्ता यह था कि सभी ने शाम में एक इंसानी अलमिये के रूनुमा होने पर तशवीश का इजहार किया है। इस इजलास को बताया गया है कि इस वक्त 7.5 लाख से ज्यादा शामी शहरियों को इंसानी इमदाद की फौरी जरूरत है। इन तमाम लोगों की पेशकर्दा जानिबदाराना रिपोर्टों में उन अनासिर और मुल्कों की तरफ कोई इशारा नहीं किया गया जिन्होंने शाम को इस बहरानी सूरत हाल से दोचार किया है। यही वजह है कि अक्वामे मुत्तहिदा में शाम के मुस्तकिल मंदूब बशार जाफरी ने ऐसी एकतरफा रिपोर्टों पर नुक्ताचीनी करते हुए कहा है कि इन रिपोर्टों में सिर्फ वाकयात यानी शाम में तशद्दुद और खराब इंसानी सूरतेहाल की बात की जा रही है और इस जानिब कोई इशारा नहीं किया जा रहा कि किन लोगों ने और किन मकासिद के तहत ऐसे खराब हालात पैदा किए हैं। बशार जाफरी ने एक बार फिर ये बात जोर देकर कही कि बैरूनी ताकतें और खास तौर पर तुर्की, सऊदी अरब, कतर और इसराइल शरपसंदों को असलाह, तरबियत और पैसा फराहम करके शाम में खवातीन और बच्चों के खिलाफ तशद्दुद और सूरत हाल को बुहरानी बनाने के असल जिम्मेदार हैं। अक्वामे मुत्तहिदा में शाम के मुस्तकिल नुमाइंदे ने शाम के बहरान में तुर्की, सऊदी अरब, कतर और इसराइल के किरदार के हवाले से अपने दावे की दलील पेश करते हुए गैर सरकारी तंजीमों की रिपोर्टों का हवाला दिया, जिनमें कहा गया है कि गैर मुल्की हिमायत याफ्ता मुसल्लह दहशतगर्द अनासिर बच्चों को इंसानी ढाल के तौर पर इस्तेमाल कर रहे हैं। बशार जाफरी ने मजीद कहा कि शाम की पूरी तारीख में ऐसे बदतरीन जराइम देखने को नहीं मिलते और गैर मुल्की हिमायत याफ्ता मुसल्लह अनासिर हैं जो उनके मुल्क में बदतरीन जराइम का इर्तिकाब कर रहे हैं। उधर कतर के वजीर खारजा ने अपने हालिया बयान में इस बात का एतराफ़ किया है कि उनका मुल्क शाम में सरगर्म दहशतगर्दों को असलाह फराहम कर रहा है। शेख अहमद बिन जासिम बिन जबर आल सानी ने जर्मन टीवी को इंटरव्यू देते हुए दोहा के इस इकदाम की भौंडी तौजी इस तरह पेश की कि हम चाहते हैं कि शाम की लड़ाई में उलझे हुए फरीकों के दरमियान ताकत का तवाजुन कायम रहे। कतर के वजीर खारजा का यह बयान इस बात की निशानदही करता है कि अक्वामे मुत्तहिदा और इस इदारे के फैसला साजी करने वाले अहदेदार शाम के बहरान के बारे में हकीकत पसंदी से काम नहीं ले रहे, बल्कि हुकूमत शाम के मुखालफीन के नजरियात और एजेंडे को ही आगे बढ़ाने की कोशिश कर रहे हैं। अलबत्ता कतर के वजीर खारजा ने अपने बयान से अक्वामे मुत्तहिदा में शाम के मुस्तकिल मंदूब की जानिब से लगाए जाने वाले इल्जामात पर मोहर तायीद सब्त कर दी है।
रूस ने उर्दुन में अमरीकी फौजियों की तादाद में इजाफे की बाबत खबरदार किया है। रूसी वजारत खारजा के तर्जमान अलेक्जेंडर लोकाशोविच ने जुमे को उर्दुन में अमरीकी फौजियों की तादाद में इजाफे की बाबत खबरदार करते हुए कहा कि उर्दुन और शाम की सरहदों पर अमरीकी फौज की तैनाती इलाके में मौजूदा बहरान को मजीद पेचीदा कर सकती है। रूसी वजारत खारजा के तर्जमान ने एक प्रेस ब्रीफिंग में कहा कि शाम का बहरान इस वक्त इंतहाई खतरनाक रुख अख्तियार कर गया है और उर्दुन में अमरीकी फौज की तैनाती से बहरान मजीद पेचीदा हो रहा है। रूसी वजारत खारजा के तर्जमान ने जोर देकर कहा है कि रूस के पास ऐसी मौसर रिपोर्टें मौजूद हैं कि अमरीका शाम के हमसाय मुल्कों की सरहदों पर जंगजुओं को ट्रेनिंग दे रहा है। इससे पहले रवा हफ्ते में ही अमरीका ने अपने 200 फौजियों को शाम में मुदाखलत करने के लिए उर्दुन में तैनात किए थे। امریکی شہر بوسٹن کی ایم آئی ٹی یونیورسٹی میں مسلح شخص کی فائرنگ سے ایک پولیس عہدیدار ہلاک ہو گیا ہے۔ بوسٹن کی ایم آئی ٹی یونیورسٹی کے عہدیداروں کا کہنا ہے کہ یونیورسٹی میں سخت خوف و ہراس کا ماحول پایا جا رہا ہے۔ یونیورسٹی کی ویب سائٹ پر طلباء کو خبردار کیا جا رہا ہے کہ وہ کلاس میں موجود رہیں۔ ایم آئی ٹی یونیورسٹی کے حکام کا کہنا ہے کہ پولیس نے یونیورسٹی کے احاطے میں ایک عمارت کو اپنے محاصرے میں لے لیا ہے۔ ایم آئی ٹی یونیورسٹی بوسٹن شہر کے مضافات میں واقع ہے۔ یہ وہی مقام ہے جہاں گزشتہ پیر کو میراتھن ریس کے دوران بم دھماکوں میں 3 افراد ہلاک اور 180 زخمی ہو گئے تھے۔ امریکی حکام کا کہنا ہے کہ پیر کو ہونے والے دھماکوں اور جمعے کو ایم آئی ٹی یونیورسٹی میں ہونے والی فائرنگ کے درمیان ایک دوسرے سے تعلق پایا جاتا ہے۔ مقامی حکام کا کہنا ہے کہ ایم آئی ٹی میں پولیس افسر کی ہلاکت کے بعد 2 افراد فرار کر رہے تھے کہ پولیس نے عین اسی وقت فائرنگ کر کے ایک مشتبہ شخص کو زخمی کیا اور پھر اس کو گرفتار کر لیا ہے۔ خبروں کے مطابق دوسرا مشتبہ شخص مفرور ہے۔ پولیس کا کہنا ہے کہ یہ دونوں افراد بوسٹن بم دھماکوں میں بھی ملوث تھے۔ زر مبادلہ کی عالمی جنگ واشنگٹن میں بین الاقوامی مالیاتی اجلاس کے اہم موضوع میں تبدیل ہو گئی ہے۔ واشنگٹن میں آئی ایم ایف اور عالمی بینک کا مشترکہ سالانہ اجلاس شروع ہو چکا ہے۔ گروپ 20 کے رکن ملکوں کے بینکوں کے سربراہوں اور وزارت خزانہ کے عہدیداروں کی شرکت سے یہ اجلاس جاری ہے۔ واشنگٹن میں گروپ 20 کے اجلاس کا ایجنڈا ترقی یافتہ ملکوں کے مرکزی بینکوں کی بحران مخالف پالیسیوں کے منفی اثرات کا دنیا کی معیشت پر پڑنے والے اثرات کا جائزہ لینا ہے۔ اس اجلاس میں جن موضوعات پر بات چیت ہو رہی ان میں سے ایک دنیا میں جاری زر مبادلہ کی جنگ ہے کہ جس کا دائرہ اب جاپان تک پھیل چکا ہے۔ جاپان 1,400,000,000,000,000 مالیت کے ایک مالی اور اقتصادی پروگرام پر عمل درآمد کرنے جا رہا ہے۔ امریکہ کی طرف سے جاپان کے اس اقدام پر اعتراض کیے جانے کے بعد بھی کہ جس کو زر مبادلہ کی جنگ کا ایک حصہ سمجھا جا رہا ہے، جاپانی حکام نے کہا ہے کہ ان کے اس پروگرام پر عمل درآمد کا مقصد جاپان میں افراط زر کا مقابلہ کرنا ہے۔ امریکہ کے وزیر خزانہ جیک لو نے جاپان کی اس پالیسی پر تنقید کرتے ہوئے کہا ہے کہ گروپ 20 کو چاہیے کہ وہ اپنے سابقہ مالی اور اقتصادی پروگراموں کو ہی پابندی کرے۔ انہوں نے کہا کہ گروپ 20 کے ملکوں کو اپنے زر مبادلہ کی قیمت کو تبدیل نہیں کرنا چاہیے۔ اس درمیان بعض ناقدین کا کہنا ہے کہ جاپان کا اقدام بالکل ویسا ہی ہے جیسا کہ امریکہ نے خود شروع کر رکھا ہے، اور اس اقتصادی پروگرام سے امریکی ڈالر کی قدر میں کمی ہوگی۔ امریکی برآمدات کرنے والوں کو عالمی اقتصادی منڈی میں کمپٹیشن کا زیادہ موقع ملے گا اور انہیں توانائی بھی زیادہ حاصل ہوگی۔ امریکی وزیر خارجہ جان کیری نے کہا ہے کہ دنیا کے مختلف ممالک اپنے یہاں منافقین کے دہشت گرد گروہ ایم کے او کو آنے کی اجازت دینے سے انکار کر رہے ہیں۔ امریکی وزیر خارجہ نے کہا کہ دنیا کے بہت سے ملکوں نے ایم کے او گروہ کو اپنے یہاں پناہ دینے سے انکار کر دیا ہے۔ جان کیری نے کہا کہ امریکہ نے اس سلسلے میں بہت سے ملکوں سے بات چیت کی ہے، مگر کوئی بھی ملک اس گروہ کے افراد کو اپنے یہاں پناہ دینے کے لیے تیار نہیں۔ جان کیری نے کہا کہ امریکہ کوشش کر رہا ہے کہ کسی ملک کو اس گروہ کو اپنے یہاں پناہ دینے پر راضی کر لے، تاہم انہوں نے کہا کہ ابھی تک واشنگٹن کی اس کوشش کا کوئی نتیجہ نہیں نکل سکا ہے۔ عراقی حکومت اور اقوام متحدہ نے دسمبر 2012 میں اس بات پر اتفاق کیا تھا کہ انقلاب دشمن منافقین کے دہشت گرد گروہ ایم کے او کے افراد کو عراق میں واقع اشرف چھاونی سے بغداد کے لیبرٹی کیمپ پہ منتقل کر دیا جائے اور اس کے بعد انہیں عراق سے نکال دیا جائے۔ عراق کے معدوم ڈکٹیٹر صدام نے ایران میں انقلاب دشمن منافقین کے دہشت گرد گروہ ایم کے او کو عراق میں پناہ دی تھی، اور 8 سالہ دفاع مقدس کے دوران اس نے اس گروہ کی ایران کے خلاف سرگرمیوں کی حمایت اور اس گروہ کو استعمال کیا تھا۔ صدام نے اسی طرح عراق کے اندر اپنے مخالفین کا بھی اس گروہ کے ذریعے قتل عام کرایا تھا۔ ہندوستان کے زیر انتظام کشمیر کے مسلمانوں نے حکومت سعودی عرب کو متنبع کرتے ہوئے ممتاز عالم دین آیت اللہ شیخ باقر نمر کی فوری رہائی کا مطالبہ کیا ہے۔ تفصیلات بتا رہے ہیں سرینگر سے سبط محمد حسن۔
سعودی حکومت کے سرکاری وکیل کی طرف سے معروف عالم دین شیخ باقر النمر کو پھانسی کی تجویز پیش کرنے کے خلاف وادی بر میں سخت ترین غم و غصہ پایا جا رہا ہے، اور لوگ یہ کہہ رہے ہیں کہ اگر اس پر عمل کیا گیا تو اس کے بھیانک نتائج برآمد ہوں گے۔ इस सिलसिले में जामिया बाबुल उलूम बडगाम में एक सेमिनार का इनेकाद किया गया जिसमें तमाम मकातिब फिक्र से वाबस्ता उल्मा और दानिशवरों ने सऊदी हुकूमत पर जोर दिया कि वह ऐसी किसी भी तजवीज़ पर अमल न करें जिससे आलम इस्लाम में इंतशार पैदा हो। इत्तेहादुल मुस्लिमीन के सरबरा मौलाना अब्बास अंसारी ने अपने तकरीर में कहा कि आयतुल्ला शेख बाकिर अल नीमर एक मारूफ आलमी दीन है और उम्मत इस्लामिया का असासा है। उन्होंने जो तहरीक सऊदी अरबिया में शुरू की है वो इस्लाम के आफाकी असूलों के ताबे है और सऊदी अरबिया के शाही हुक्मरान शेख बाकिर अल निमिर से खौफजदा नहीं बल्कि वो इस्लाम के आफाकी उसूलों से खौफजदा है। इसीलिए सऊदी हुकूमत के सरकारी वकील ने मारूफ आलमी दीन के खिलाफ फांसी की तजवीज पेश की। ताहम उन्होंने खबरदार करते हुए कहा कि अगर ऐसी किसी भी तजवीज पर अमल करने की कोशिश की गई तो इसके भयानक नताइज बरामद होंगे। जामिया बाबुल इल्म के मुदीर आला और उजमिन शरीशियान के सदर आगा सईद हसन अल मौसवी ने अपने तकरीर में कहा कि जो तजवीज सऊदी हुकूमत के सरकारी वकील ने पेश की उसके पुश्त पर असल में अमेरिका और इसराइल और तमाम इस्लाम दुश्मन कुवतें हैं। उन्होंने सऊदी हुकूमत से मुतालबा किया कि वो फौरी तौर पर शेख बाकिर अल निमिर के खिलाफ तमाम केसों को वापस लें और उन्हें रिहा करें, बसूरत दीगर उन्हें आलम इस्लाम के शदीद रदअमल का सामना करना होगा। और मेरा ये मानना है कि अगर शेख बाकिर अल निमिर को कोई गजन पहुंचाई गई तो इसमें सऊदी अरबिया के गुयूर अवाम के साथ साथ दुनिया भर के मुसलमान खामोश नहीं बैठ सकते हैं। इस मौके पर तमाम दीनी मदारिस जिनमें जामे मिफ्ताहुल उलूम जामे इमाम रिजा के नुमाइंदों के अलावा तमाम मकादिब फिक्र से वाबस्ता उलमा और दानिश्वर भी मौजूद थे। जामे बाबुल इल्म ने इस तजवीज के खिलाफ एक दस्तखती मुहिम का भी आगाज किया।
मुर्दाबाद मुर्दाबाद
अमेरिका मुर्दाबाद
मुर्दाबाद मुर्दाबाद
अमेरिका मुर्दाबाद।
हिंदुस्तान के जेर इंतजाम कश्मीर से कैमरामैन मुर्तजा रजवी के साथ सिप्ती मोहम्मद हसन, सहर आलमी नेटवर्क, श्रीनगर।
इराक के दारुल हुकूमत बगदाद में होने वाले बम धमाके में जहां बहक होने वालों की तादाद 27 हो गई है। बगदाद पुलिस का कहना है कि बगदाद के मगरबी महल में एक नाइट क्लब में होने वाले बम धमाके में जो जमेरात और जुमे की दरमियानी रात हुआ कम से कम 27 अफराद हलाक और 50 से ज़ायद ज़ख्मी हो गए हैं। एक इराकी अहदेदार ने अपना नाम जाहिर न करने की शर्त पर बताया कि धमाके में 3 बच्चे भी मारे गए हैं। इराक में सूबाई कौंसलों के दूसरे मरहले के इंतखाबात से पहले मुल्क के मुख्तलिफ इलाकों में दहशतगर्दी की कार्रवाइयों में अचानक इजाफा हो गया है। जमरात की सुबह भी शुमाली इराक़ के शहर मुसल और अद्दौर में होने वाले कार बमों के धमाकों में 5 फौजी अहलकार जहाँ बहक और दर्जनों ज़ख्मी हो गए थे। ये धमाके ऐसे वक्त में किए जा रहे हैं जब इराक़ में सूबाई कौंसलों के दूसरे मरहले के लिए हफ्ते के रोज़ वोट डाले जाएंगे। सूबाई कौंसलों के इंतखाबात के पहले मरहले के लिए 13 अप्रैल को वोट डाले गए थे। शुमाली कोरिया की जानिब से मुज़ाकरात के लिए मशरूत आमादगी जाहिर करने के बावजूद अमरीका ने इश्तियाल अंगेज़ अकदाम के तहत ऐलान किया है कि वह जज़ीरे नुमा कोरिया से बाहर नहीं निकलेगा। जनूबी कोरिया के ज़राए इब्लाग ने अमरीका और जनूबी कोरिया के फौजी सरबराहों की मुलाकात के बारे में जारी होने वाले बयान का हवाला देते हुए कहा है कि सियोल बदस्तूर वाशिंगटन की जौहरी और मिज़ाइल शील्ड की छतरी तले बाकी रहेगा। इस बयान में शुमाली कोरिया को न सिर्फ जज़ीरे नुमा कोरिया बल्कि पूरी दुनिया के लिए एक ख़तरा करार देते हुए कहा गया है कि पिंगयांग के हर इकदाम का जवाब दिया जाएगा। बयान में कहा गया है कि अमेरिका और जनूबी कोरिया के फौजी सरबराहों ने सियोल में होने वाली मुलाकात के दौरान शुमाली कोरिया से मुकाबले के लिए बाहमी तआवुन की राहों का जायज़ा लिया है। वाज़ह है कि जुमरात के रोज़ शुमाली कोरिया ने अमरीका की जानिब से मुज़ाकरात की पेशकश पर रद्दअमल जाहिर करते हुए बाज़ शरायत पेश की थी। शुमाली कोरिया ने अमरीका और जनूबी कोरिया से कहा था कि वह मुज़ाकरात से पहले जज़ीरे नुमा कोरिया में जारी इश्तियाल अंगेज़ इक़दामात का सिलसिला फौरी तौर पर बंद कर दे। शुमाली कोरिया ने अमरीका से अपने जौहरी हथियार भी खित्ते से बाहर निकालने का मुतालबा करते हुए कहा था कि इस बात की ज़मानत फराहम की जाए कि अमरीका कभी भी शुमाली कोरिया पर एटमी हमला नहीं करेगा। लातिनी अमरीका के मुल्कों के इत्तेहाद ओनासोर के रुकन मुल्कों के सरबराहों ने वेनेजुएला के मुंतखब सदर की हिमायत का ऐलान कर दिया है। पीरो के दारुल हुकूमत लिमा में होने वाले ओनासोर मुल्कों के सरबराह इजलास के बाद जारी होने वाले ऐलामिया में वेनेजुएला के सदारती इंतखाबात में निकोलस मादुरो की कामयाबी पर उन्हें मुबारकबाद पेश की गई है। बयान में वेनेजुएला में हर किस्म के तशद्दुद आमेज़ इक़दामात की रोकथाम को ज़रूरी करार दिया गया है। ओनासोर के सरबराहों ने वेनेजुएला के इलेक्शन कमीशन की जानिब से वोटों की दोबारा गिनती के फैसले का खैर मकदम किया है। वेनेजुएला के सदारती इंतखाबात में नाकाम होने वाले उम्मीदवार हेनरी कैप्रिलेस ने भी इलेक्शन कमीशन के फैसले को खुशाइन करार दिया है। وینزویلا کے الیکشن کمیشن کے مطابق ایسے 46% بیلٹ باکسوں کا اثر نو جائزہ لیا جا رہا ہے جن کے جائزے کا مطالبہ اپوزیشن کے مشترکہ امیدوار نے کیا تھا۔ الیکشن کمیشن کا کہنا ہے کہ اس کام میں ایک مہینے کا وقت لگ سکتا ہے۔ واضح رہے کہ وینزویلا کے الیکشن کمیشن نے ملک کے عبوری صدر نیکولس مادورو کو صدارتی انتخابات میں کامیاب قرار دیا ہے۔ الیکشن کمیشن کے مطابق انہیں 50.8% جبکہ ان کے حریف کیپریلیس کو 49% ووٹ ملے ہیں۔ اپوزیشن کے امیدوار ہنری کیپریلیس نے انتخابی نتائج کو تسلیم کرنے سے انکار کرتے ہوئے ووٹوں کی دوبارہ گنتی کا مطالبہ کیا تھا۔ نیکولس مادورو آج جمعے کے روز اپنے عہدے کا حلف اٹھانے والے ہیں۔ یونان کے باشندوں نے محنت کشوں پر تشدد کے خلاف مظاہرہ کیا ہے۔ پریس ٹی وی کے مطابق یونان کے ہزاروں باشندوں نے دارالحکومت ایتھنس میں وزارت محنت کی عمارت کے باہر اجتماع کر کے پچھلے چند دنوں کے دوران محنت کشوں پر ہونے والے تشدد کے خلاف، جس میں 29 محنت کش ہلاک ہو گئے ہیں، مظاہرہ کیا۔ واضح رہے کہ یونان میں گزشتہ چند دنوں کے دوران 29 غیر ملکی محنت کشوں کو تشدد اور فائرنگ کا نشانہ بنا کر ہلاک کیا جا چکا ہے۔ یونان کی پولیس نے ان واقعات میں 3 افراد کے نام کا ذکر کیا ہے، لیکن ابھی تک ان میں سے کسی کو بھی گرفتار نہیں کیا جا سکا ہے۔ مارے جانے والے غیر ملکی محنت کشوں میں زیادہ تر کا تعلق بنگلہ دیش سے ہے۔ یونانی حکومت کے ترجمان نے ان واقعات کو غیر انسانی اور شرمناک قرار دیا ہے۔ ان واقعات کے بعد خود یونانی محنت کشوں میں غم و غصہ پایا جا رہا ہے۔ یونان کی کمیونسٹ پارٹی کے لیبر ونگ کے ایک لیڈر پایا گیورگیو نے کہا کہ ہمیں اس طرح کے واقعات پر اپنی آنکھیں بند نہیں کر لینی چاہیے۔ انہوں نے کہا کہ اگر ان واقعات سے لا تعلقی بڑھتی گئی تو نہ صرف غیر ملکی محنت کشوں کی جانوں کو خطرہ بڑھ جائے گا بلکہ خود یونانی محنت کشوں کی جانوں کو بھی خطرات لاحق ہو جائیں گے۔ چین اور ہندوستان کے سفارتکاروں نے افغانستان کی سیکورٹی کے معاملات پر پہلی بار بیجنگ میں ایک دوسرے سے ملاقات کی ہے۔ چین کی وزارت خارجہ میں ایشیائی امور کے شعبے کے سربراہ لو جاؤ خوئی نے بیجنگ میں ہندوستان کی وزارت خارجہ میں ایشیائی امور کے شعبے کے سینئر عہدیدار این کے سنہا سے افغانستان کے سیکورٹی اور سیاسی مسائل پر بات چیت کی ہے۔ چینی دفتر خارجہ کی ترجمان خوا چن انگ نے بھی اس بارے میں کہا کہ دونوں فریقوں نے ان مذاکرات میں جو جمعرات کو انجام پائے اس بات پر اتفاق کیا ہے کہ وہ افغانستان کے سیکورٹی اور مجموعی طور پر کلی مسائل کا قریب سے جائزہ لیں گے۔ چینی دفتر خارجہ کی ترجمان نے کہا کہ افغانستان کی سلامتی اور استحکام کے بارے میں تعمیری مذاکرات انجام پائے ہیں اور فریقین نے اس سلسلے میں باہمی تعاون اور ہم آہنگی کو مزید تقویت دینے پر اتفاق کیا ہے۔ چینی دفتر خارجہ کی ترجمان نے کہا کہ چین اور ہندوستان دونوں نے ہی اس بات پر اتفاق کیا کہ افغانستان میں قیام امن میں مدد کے لیے کابل حکومت کی مدد